नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असार महिनाको 25 गते मंगलबार, असार शुक्ल तृतीया, तदनुसार जुलाई 9 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। प्रभावकारी बन्दै पूर्व सूचना प्रणाली, बाढ़ीबाट बच्न 49 लाख एसएमएस सन्देश प्रवाह शीर्षकमा गोर्खापत्रले मुख्य समाचार प्रकाशित गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशव्यापी वर्षाको अनुमान गर्दै मौसमी पूर्व सूचना प्रवाह गर्यो। गत बिहिबार प्रवाह गरेको त्यस्तै सूचनाका आधारमा गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले सम्भावित स्थानको जीवधनको रक्षाको योजना बनायो। त्यति मात्र नभई त्यही पूर्व सूचनाकै आधारमा बाढ़ी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानका ठूला साना नदीको डिजिटल अनुगमन गर्दै पूर्वदेखि पश्चिमसम्मका नदीको बहावबारे अर्को पूर्व सूचना प्रवाह गर्यो। त्यस अनुरूप बाढ़ीको जोखिमबाट मानिसको ज्यान बचाउन शुक्रबार र शनिबार 34 लाख मोबाइल सन्देश प्रवाह गरियो। बाढ़ी पूर्वानुमान महाशाखाका मौसमविद सुनिल पोखरेलका अनुसार आइतबार र सोमबारसम्म थप 15 लाख मोबाइल सन्देश प्रवाह गरिएको छ। बाढ़ीले बगाउन सक्ने नदी तटीय क्षेत्रका बासिन्दाको ज्यान बचाउन पूर्व सूचना निकै प्रभावकारी रहेको विश्लेषण उहाँले गर्नुभयो। मोबाइलमा सन्देश आएपछि स्थानीयले जवाब समेत फर्काउने गरेका छन्। अब हामी कहाँ जाने, म्यासेज मात्र होइन खानेकुरा पनि पठाइदिनु, जिल्ला प्रशासनमा पनि यो सन्देश दिनु पर्यो, उद्धार गर्ने मान्छे कता छन्, बाढ़ी कुन ठाउँमा आउने हो जस्ता प्रश्न सहितका जवाफ आउने गरेको पोखरेलले बताउनुभयो। वहाँका अनुसार यसपटकको सन्देशले मधेस क्षेत्रका तटीय बस्तीका बासिन्दालाई डुबानबाट जोगाउन सकिएको छ। त्यस्तै सुदूरपश्चिममा बढ़ेको महाकाली, राप्ती, बबई, कर्णाली जस्ता ठूला नदीको बहाव उच्च हुने पूर्व सूचना र त्यसपछिको पठाइएको सन्देशले त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। आइतबार रातिदेखि हिजोसम्म तराई क्षेत्रका झण्डै 1500 मानिसलाई सुरक्षित स्थानमा सार्न पहल हुनु पूर्व सूचनाकै परिणाम रहेको पोखरेलले औल्याउनुभयो। पूर्व सूचनाकै आधारमा समुदायको बलियो सम्पर्क सञ्जाल मार्फत विपद बारेमा थाहा पाएका छन्। उनीहरूले आफू मात्र होइन अरूलाई पनि बचाउन पहल गरेको पाइएको छ। मौसम पूर्वानुमान महाशाखाले आफ्ना पूर्व सूचनालाई तीनदेखि एक सातासम्ममा वर्गीकरण गरेर आम समुदाय र सरोकारवाला निकायसम्म पुर्याउँदै आएको छ। मौसमविद शान्ति कडेल भन्नुहुन्छ, पूर्व सूचनाकै आधारमा काम गर्न समेत सचेत गराउने गरिने मात्र नभई मानिसका हात हातमा पुगोस् भनेर सामाजिक सञ्जाल मार्फत पनि पूर्व सूचनाको जानकारी दिइएको छ। मनसूनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले ठूलो वर्षाको पूर्वानुमान गरिएपछि सरकार, प्राधिकरण, नेपाली सेना, प्रहरी लगायत राहत तथा उद्धार गर्नुपर्ने निकायले थप राय सुझाव लिने गरेको मौसमविद सरोज पुडा सैनीले बताउनुभयो। बाढ़ीले 5 जनाको मृत्यु उपशीर्षकमा गोर्खापत्र लेख्छ। सुदूरपश्चिमको तराईमा बाढ़ीमा डुबेर 5 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। बाढ़ीमा डुबेर कञ्चनपुरमा 5 जनाको मृत्यु भएको हो। कैलालीका 1 जना भने बेपत्ता छन्। हिजो एक टोलबाट अर्को टोल जाने क्रममा पुनर्वास नगरपालिका 5 का 3 किशोरीको डुबेर ज्यान गएको छ। मृत्यु हुनेमा 15 वर्षीय लक्ष्मी बोगटी, 15 वर्षीय सृजना बोगटी र 16 वर्षीय आरती बोगटी रहेका छन्। तीनैजनाको शव फेला परिसकेको कञ्चनपुरका सहायक प्रमुख जिल्लाधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो। वहाँका अनुसार बाढ़ीले बगाउँदा उनीहरू डुबेर बेपत्ता भएका थिए। उनीहरूसँगै रहेकी 12 वर्षीय अञ्जली बोगटी भने बाँच्न सफल हुनुभएको छ। यसै गरी कृष्णपुर नगरपालिका 1 पहरियाका 7 महिने बालक सोनु धानुकको हिजो बिहानै डुबेर ज्यान गएको थियो। घरमा पानी पसेको बेला खाटबाट खसेका बालकको डुबेर ज्यान गएको जोशीले बताउनुभयो। यस्तै बेलडाँडी गाउँपालिका 3 का 23 वर्षीय डम्बर चौधरीको चौधर नदीमा डुबेर ज्यान गएको छ। आइतबार साँझ चौधर नदीमा माछा मार्न गएका बेला चौधरी नदीमा डुबेर बेपत्ता हुनुभएको थियो। यस्तै कैलालीको कैलाली गाउँपालिका नौ गदरियाका 18 वर्षीय अजय राणा भुर्रा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको छ। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले बेपत्ता राणाको खोजी गरिरहेको छ। बाढ़ीले 5 जनाको मृत्यु उपशीर्षक दिँदै प्रभावकारी बन्दै पूर्व सूचना प्रणाली, बाढ़ीबाट बस्न 49 लाख एसएमएस सन्देश प्रवाह शीर्षकमा गोर्खापत्रले मुख्य समाचार प्रकाशित गरेको छ। यसै प्रसंगलाई नयाँ पत्रिकाले 77 वर्ष यताकै धेरै वर्षा, 24 घण्टामा 624 मिलिमिटर, शिशु सहित चारले ज्यान गुमाए, कञ्चनपुर र कैलालीमा 1662 परिवार विस्थापित शीर्षकमा नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। अविरल वर्षा सँगैको बाढ़ीले कञ्चनपुरमा 1 शिशुसहित 4 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। कञ्चनपुरमा 1131 र कैलालीमा 531 परिवार विस्थापित भएका छन्। कञ्चनपुरको दोधारामा आइतबार परेको पानी 77 वर्ष यताकै धेरै हो। जल तथा मौसम विज्ञान विभागका अनुसार दोधारा नगरपालिकामा रहेको स्वचालित वर्षा मापन केन्द्रमा आइतबार बिहानदेखि सोमबार बिहानसम्म 624 मिलिमिटर वर्षा रेकर्ड भएको छ। नेपालमा यसअघि 1993 मकवानपुरको टिस्टुङमा 540 मिलिमिटर वर्षा रेकर्ड भएको थियो। घरभित्र पानी पस्दा कृष्णपुर नगरपालिका एक पहरियाका 7 महिने शिशुको हिजो बिहानै मृत्यु भयो। आमा संगीता धानुकसँगै सुतेका सोनु खाटबाट खसेर पानीमा डुबेका थिए। आइतबार कञ्चनपुरको दोधारामा रेकर्ड भएको वर्षा अहिलेसम्मकै धेरै हो। उपशीर्षकमा नयाँ पत्रिका अगाडि लेख्छ डाक्टर अर्चना श्रेष्ठको भनाईलाई यहाँ उल्लेख गरिएको छ। उहाँ जल तथा मौसम विज्ञान विभाग उपमहानिर्देशक हुनुहुन्छ। पश्चिममा धेरै वर्षा हुन्छ भनेर प्रक्षेपण नै गरेका थियौं। आइतबार कञ्चनपुर क्षेत्रमा निकै ठूलो पानी परेको छ। दोधारामा रेकर्ड भएको 624 मिलिमिटर वर्षा अहिलेसम्मकै धेरै हो, तर त्यहाँ स्वचालित मापन केन्द्र रहेकाले थप भेरिफाई गर्छौ। सन् 1993 मकवानपुरको वर्षाको अध्ययन गर्दा हामीसँग त्यहाँ मापन केन्द्र थिएन, तर यसपटक सुविधा छ। सेटेलाइटका तथ्याङ्क विश्लेषण गर्नेछौ। तापक्रम र वर्षाको तथ्याङ्क हामीसँग सीमित छ। उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा स्टेशन निकै कम छन्, अन्यत्र पनि सीमित छन्। स्टेशन थप्ने योजनामा छौ। 16 वर्षमा फेरि गाउँ पस्यो चौधर नदी, अर्को उपशीर्षक छ। उत्तर चुरे भएर शुक्लाफाटा राष्ट्रिय निकुञ्ज हुँदै बेलडाणी गाउँपालिका 5 इमलिया भएर बग्ने चौधर नदी गाउँ पसेको छ। 2065 बाढ़ीमा चौधर नदी इमलिया क्षेत्रबाट गाउँ पसेको थियो। बेलडाणी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राणाले भुर्साको गणेश माविको पूर्वबाट चौधर नदीमा ठूलो बाढ़ी आएर बस्ती डुबानमा परेको बताउनुभयो। उहाँका अनुसार इमलिया, ढकनिया, वैवाह, खैदी घाटका 1000 घर डुबानमा परेका छन्। बाढ़ीले इमलियाका नन्दकिशोर एसकेको घर बगाएको छ। बाढ़ीले पूर्व पश्चिम राजमार्गको कलभर्ट भत्कायो, अर्को उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। हजारा खोलाको बाढ़ीले बेतकोट नगरपालिका 7 सुडा स्थित पूर्व पश्चिम राजमार्गको कलभर्ट भत्काइदिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीका अनुसार पुल भत्किएपछि यात्रु वैकल्पिक सड़क प्रयोग गरिरहेका छन्। कलभर्ट भत्किएको क्षेत्रबाट उत्तरतिरको सहायक सड़क भएर गाड़ी गुड़िरहेका छन्। साना गाड़ी र यात्रुवाहक बस मात्र सो सड़क भएर गुड़िरहेको उहाँले बताउनुभयो। 77 वर्ष यताकै धेरै वर्षा, 24 घण्टामा 624 मिलिमिटर, शिशु सहित चारले ज्यान गुमाए, कञ्चनपुर र कैलालीमा 1662 परिवार विस्थापित, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। बर्खामा गाड़ी होइन पानी बग्ने सड़क शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। गत शनिबार काठमाण्डुमा भारी वर्षा भयो। वर्षा हुने बित्तिकै बागमती, विष्णुवती, मनोहरा लगायत नदी किनार वरिपरिका सड़क करिडोर जलमग्न भए। यसबाट बागमती नदी किनारका अव्यवस्थित बसोबासी तथा सुकुम्बासी जोखिममा परे, केहीका घर डुबानमा परे। विज्ञहरू वैज्ञानिक अध्ययन नगरी बागमती, विष्णुमती लगायत नदीको वहाव क्षेत्र पानी बग्ने क्षेत्र घटाइएको र घटाइएको क्षेत्रले पानीको बहाव थेग्न नसकी सड़क तथा नजिकैको बस्तीमा पानी पुग्ने गरेको बताउँछन्। यसै गरी नदी मुनि थेग्रिँदै गएको बलौटे माटो बालुवा र फोहोरले नदीको सतह बढ़ाउँदै गएको र यसबाट वर्षा हुने बित्तिकै पानी ओभरफ्लो भई सड़कमा पुग्ने गरेको उहाँहरूको भनाई छ। पछिल्लो समय काठमाण्डुमा कंक्रीटको प्रयोग बढ़दै गएको छ। कंक्रीटका घरहरू थपिँदै गएका छन्। यसबाट काठमाण्डुको जग्गाले पानी सोच्ने क्षमता घटाउँदै गएको छ। भूमिगत पानीको पुनर्भरण नहुनाले पनि वर्षाबाट आएको पानी जमीन मुनि नपुगी सतहमा बग्ने गरेको विज्ञहरू बताउँछन्। यसबाट पनि सानो वर्षाले पनि काठमाण्डुका सड़क जलमग्न हुने गरेका छन्। बर्खामा गाड़ी होइन पानी बग्ने सड़क नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो। राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ। संघीय संसदका दुवै सदनबाट पारित भई हिजो विधेयक प्रमाणित गरी राष्ट्रपति समक्ष पठाइएको थियो। अध्यादेश प्रतिस्थापन विधेयक भएकाले 60 दिनको संवैधानिक सीमा दबावका कारण राष्ट्रपति पौडेलले हिजो नै विधेयक प्रमाणीकरण गर्नु भएको हो। सभामुख देवराज घिमिरेले विधेयक प्रमाणित गरेर पठाए लगत्तै राष्ट्रपतिले प्रमाणीकरण गर्नुभयो। राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण गोर्खापत्रको अग्रपृष्ठको खबर हो। यसै गरी गोर्खापत्रले नै अग्रपृष्ठमा अर्को खबर प्रकाशित गरेको छ। सरकार एआई नीति निर्माणमा जुटेको छ, मन्त्री शर्मा शीर्षकमा खबर प्रकाशित छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आर्टिफिशियल इन्टेलिजेन्स एआई नीति निर्माणमा सरकार जुटेकाले यसमा आवश्यक सहयोग गर्न विज्ञहरूसँग आग्रह गर्नुभएको छ। नेपालका एआईसँग सम्बन्धित विज्ञहरूसँग सिंहदरबारमा हिजो भएको छलफलमा संचार मन्त्री शर्माले विश्वव्यापी रूपमा नवीन प्रविधिका रूपमा विकास र प्रयोग हुँदै गएको एआई सम्बन्धी नीति बनाउन अवधारणा पत्र तयार गरिएको जानकारी दिनुभयो। उहाँले अब यसका आधारमा नीति र नीति आधारमा कानून बन्ने बाटो खुलेको बताउनुभयो। उहाँले यस कार्यमा विज्ञहरूको राय सुझाव महत्वपूर्ण हुने र प्रविधि क्षेत्रका नीति कानून बनाउँदा जति सक्दो धेरै गैर प्राविधिक क्षेत्रले गैर प्राविधिक क्षेत्रले बुझ्न सक्ने भाषाशैली प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो। सरकार एआई नीति निर्माणमा जुटेको छ, संचार मन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। बहसमा नयाँ सरकार गठन प्रक्रिया धारा 76(3) अनुसार कि 2 मई शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 28 असारमा संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ। उहाँले विश्वासको मत नपाएको अवस्थामा नयाँ सरकार संविधानको धारा 76(2) अनुसार नै गठन हुन्छ वा 76(3) अनुसार बन्छ भन्नेमा राजनैतिक नेतृत्व र संविधानविद एकमत छैनन्। संसद विघटन र प्रदेश सरकार गठनका विवादमा सर्वोच्च अदालतले दिएका फैसलालाई दुवै पक्षले आफू अनुकूल व्याख्या गरिरहेका छन्, जसका कारण यो विषय पेचिलो बन्दै गएको छ। संसदका दुई ठूला दल कांग्रेस एमाले धारा 76(2) अनुसार नै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने गरी सत्ता साझेदारीको सहमति गरेका छन्। अंकगणित आफ्नो पक्षमा नभए पनि प्रधानमन्त्री प्रचण्ड संसदमा विश्वासको मतको परीक्षण गर्ने तयारीमा हुनुहुन्छ। अर्कोतिर कांग्रेसकै नेताहरूले पनि 76(2) अनुसारको सरकार विघटन भएपछि 76(3) अनुसार नयाँ सरकार गठन हुन सक्ने आशंकापूर्ण सार्वजनिक अभिव्यक्ति दिएका छन्। यसले राजनैतिक र कानूनी वृत्तमा नयाँ तरंग सृजना गरेको छ। बहसमा नयाँ सरकार गठन प्रक्रिया धारा 76(3) अनुसार कि 2 मई शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर मेरो मोबाइलमा ब्यालेन्स नै थिएन अलि पछि गर्छु ल्यान्डलाइनबाट
ल हेर मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन
अनि सर मेरो त प्रिपेड नम्बर हो नि
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न
नेपाल टेलिकम राष्ट्रको संचार
कार्यक्रम अखबारमा अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग साउदीमा नेपाली श्रमिकको शव सहमति बिना दफन 15 महिनापछि उत्खनन शीर्षकमा कान्तिपुरले मुख्य खबर छापेको छ चार वर्षीय छोरालाई सुताइरहेकी 25 वर्षीय पूजा तामाङलाई मध्यरातमा साउदी अरबबाट फोन आयो फोन श्रीमान लोक बहादुर सुनवारको थिएन जेठाजु पूर्णको थियो उनी फोनमा रुदै भनिरहेका थिए आज साँझ लोक बहादुरलाई करेन्ट लागेछ बेहोश छन् अस्पतालमा उपचार हुँदैछ त्यो दिन थियो 19 वैशाख 2080 वीरगंज महानगरपालिका 32 वर्षका लोक बहादुर दुई वर्षदेखि साउदी अरबको जिजान प्रान्तको बेस स्थित मोडर्न स्टार लाउन्ड्री कार सर्भिसेजमा कार धुने काम गर्दै आइरहेका थिए महिनाको 1000 रियाल पाउँथे त्यो साँझ 5:42 बजे गाड़ी धोई पखाली मेसिन अफ गर्न खोज्दा लोक बहादुर भुइँमा पछारिए सहकर्मी देवराज मोक्तान र श्याम बहादुर लोपचनसँगै थिए विद्युतीय झट्का लागेर घाइते भएका लोक बहादुरलाई बेस जनरल हस्पिटलमा भर्ना गरियो हामी काम गर्दैथ्यौं लोक बहादुरले गाड़ी धोइसकेर बत्ती बन्द गर्न लाग्दा करेन्ट सर्ट भयो तत्काल भुइँमा ढले सहकर्मी देवराजले पूर्णसँग भने कपिल रोजगारदाताले एम्बुलेन्समा अस्पताल पठाइदिएका हुन् कार वासिङका मालिकले पनि पूर्ण बहादुरलाई काम गर्दा गर्दै इलेक्ट्रिक करेन्ट सर्ट भई दुर्घटना भएको जानकारी दिएका थिए पूजाले दुई महिनापछि लोक बहादुर होशमा आएको खबर पाइन् यो दुई महिना बिताउन मलाई अति कठिन भयो कति प्रार्थना गरे भगवानले सुने जस्तै लाग्यो पूजाले भनिन् तर कहिले पनि भिडियोमा हेर्न पाइन साथीहरूले फोटो खिचेर पठाइदिन्थे सुधार हुने अपेक्षा गरिरहेका बेला पूजाले गत साउन 27 श्रीमानले संसार छाडेको दुःखद खबर पाइन् उनको मनमा शंका भयो श्रीमानको अस्पताल भर्नाको कारण र उपचार प्रक्रिया नै रहस्यमय छ किनभने अस्पतालमा दिइएको मेडिकल रिपोर्टमा मृत्युको कारण दुर्घटना नभई प्राकृतिक नेचुरल लेखिएको थियो सहकर्मी मोक्तान र लोपचनका अनुसार घटना भइसकेपछि वासिङ सेन्टरको बनोट नै परिवर्तन गरियो त्यो दिनबाट पूजाका दुःखका दिन शुरू भए दुर्घटनामा परि मृत्यु भएको प्रमाण कसरी जुटाउने मृत्यु प्रमाण पत्रमा नेचुरल लेखिएको विषय भन्न कहाँ पो जाने छिटो शव कसरी ल्याउने उनी लोकबहादुरको मृत्यु प्रमाण पत्र बोकेर स्थानीय सरकारदेखि सांसद हुँदै सिंहदरबारसम्म धाउन थालिन् साउदीमा नेपाली श्रमिकको शव सहमति बिना दफन 15 महिनापछि उत्खनन कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो वैदेशिक अनुदान लक्ष्यको 36% मात्र शीर्षकमा कारोबारको मुख्य खबर छ गत वर्षहरूमा जस्तै चालू आर्थिक वर्षमा पनि वैदेशिक अनुदान प्राप्तिको अवस्था निराशाजनक देखिएको छ यो वर्ष सरकारले 49.94 अर्ब रूपियाँ वैदेशिक अनुदान ऋण हुने लक्ष्य राखेको थियो आर्थिक वर्ष सकिन 7 दिन बाँकी हुँदा करिब 18 अर्ब रूपियाँ मात्र अनुदान आएको छ यो लक्ष्यको 36% हाराहारी हो पछिल्ला केही वर्षदेखि सरकारले लक्ष्यको 40% पनि अनुदान पाएको छ त्यस हिसाबले यो वर्ष पनि विगत भन्दा भिन्न देखिएन वैदेशिक अनुदान लक्ष्यको 36% मात्र कारोबारको मुख्य समाचारको शीर्षक हो यो पढाउँछन् वर्षभरि नतिजा शून्य आउने गरी अन्नपूर्णले मुख्य खबर प्रकाशित गरेको छ नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पेको छ माविसम्मको शैक्षिक गुणस्तर सुध्रनु र बिग्रनुको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पालिकाले नै लिनुपर्छ तर शिक्षा क्षेत्रका जानकारहरूका अनुसार स्थानीय तहलाई शिक्षाको अधिकार सुम्पिएपछि गुणस्तर झनै खस्किँदै गएको छ जुन यसपालिको एसईईको नतिजाले समेत पुष्टि गरेको छ एसईईका नतिजा खस्किनुका कारणहरू अन्नपूर्णले उल्लेख गरेको छ छैन, अनुगमन, निरीक्षण र सुपरिवेक्षण, पालिकाहरूमा जनशक्ति अभाव, शिक्षकहरूको क्षमता विकासमा छैन ध्यान, बजेटमा छैन शिक्षालाई प्राथमिकता, दरबन्दी अनुसार शिक्षक अभाव, विषयगत शिक्षक पाउनै मुस्किल, छिनछिनमा शिक्षक सरूवा, विद्यालयमा चरम राजनीति, अभिभावकको पनि छैन चासो, शिक्षकले परीक्षा आउने बेलासम्म पनि भ्याउँदैनन् पढ़ाएर, परीक्षामा टाढ़ा भयो केन्द्र, प्रावि शिक्षकको काँधमा माविको बोझ, पालिकाले ल्याउँदैनन् शिक्षा सुधार्ने नीति, नतिजा खस्केपछि मात्र झस्कन्छन् जनप्रतिनिधि, शिक्षामा तीन तहको सरकार बीच डब्लुकेशन र शिक्षक सरूवा र पेन्सन पट्टामा मात्र सीमित छन् समन्वय एकाई, पढ़ाउँछन् वर्षभरि नतिजा शून्य आउने गरी अन्नपूर्णको मुख्य समाचार रहेको छ। एक लाख दुई हजार लाइसेन्स नक्कली शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा खबर छ। तपाईले यातायात व्यवस्था विभागले भने अनुसार प्रक्रिया पूरा गरेर सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउनु भएको छ कि बिना झन्झट छिटो लाइसेन्स पाउने लोभमा धेरै पैसा खर्च गरेर दलाल मार्फत लाइसेन्स बनाउनु भएको पो छ कि त्यसो हो भने तपाईँ अवश्य ढिलो चाँडो प्रहरीको फन्दामा पर्नुहुनेछ। त्यो पनि लिखित कसुर मुद्दामा 2072 मंगिर यता जारी भएका 1,02,711 लाइसेन्स शंकास्पद भेटिएका छन्। यस अवधिमा दलाललाई पैसा खुवाएर लाइसेन्स बनाएको हो भने त्यो नक्कली हुन सक्छ। यसबारे पहिले प्रहरी यातायात व्यवस्था विभाग वा सम्बन्धित यातायात कार्यालयमा गएर जानकारी गराउनुभयो भने पक्राउ पर्नबाट तपाई जोगिन सक्नुहुनेछ। 1,02,000 लाइसेन्स नक्कली कान्तिपुरको अग्रपृष्ठको समाचार हो। यो दुई सातामा थपियो 4.5 लाख हेक्टरमा रोपाई शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। मनसून सक्रिय भएसँगै धान रोपाई हुने क्षेत्रफल बढ़ेको छ। दुई साता अवधिमा मुलुकभर 5,95,129 हेक्टरमा रोपाई भएको छ। यो कुल धान रोपाई हुने क्षेत्रफलको 42.6% हो। दुई सातामा थपियो 4.5 लाख हेक्टरमा रोपाई कान्तिपुरले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब सम्पादकीय भान्सा चलाउनै कठिन शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। चाडपर्वको समयमा व्यापारीले कृत्रिम अभाव उत्पन्न गर्नुका साथै बजार भाव बढ़ाएर सर्वसाधारणको दैनिक जीवनलाई वर्षेनी अस्तव्यस्त बनाउने गरेका छन्। खास गरी चिनी, तेल, मरमसला, आलु, प्याज, तरकारी, फलफूल लगायतका खाद्य वस्तु अत्याधिक महँगो बनाएर खुशियालीपूर्वक मनाउनु पर्ने चाडपर्वमा छाक टार्नै पनि मुस्किल भएर अघि पछि भन्दा पनि दुःखले भान्सा धान्नु परे को आधा जसो नेपालीको भगाई हो। कमाई नबढ़ने तर महँगी भने दिनदिनै बढ़िरहने समस्याले सीमित आय भएकालाई जीवनयापन कष्टकर बन्दै गएको तितो यथार्थबाट अनभिज्ञ कोही छैन। चाडपर्वमा मात्र नभएर बर्खामा पनि तरकारीको बजार भाव उसरी नै महँगी नै गरेको छ। भान्सा चलाउनै कठिन गोर्खापत्रको सम्पादकीयको शीर्षक हो। यो सुन तस्करी प्रतिवेदन किन गायब शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ। अनुसरणीय अभिभावकत्व शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ। पवित्र उद्देश्य अपवित्र कर्म शीर्षकमा अन्नपूर्णले सम्पादकीय छापेको छ भने असारे खर्चको बेथिती रोक शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।